بسم اللہ الرحمن الرحیم. فرماتے ہیں کہ آدمی دنیا میں ذخیرہ آخرت جمع کرنے کے لیے آیا. پوری زندگی کیا یہ راہ عمل ہے اور پوری زندگی کا یہ مقصد ہے. بس یہ پیش نظر رہے, پوری زندگی کا راہ عمل اور پوری زندگی کا مقصد یہ کہ آدمی اس دنیا میں آخرت کا ذخیرہ اکٹھا کرنے کے لیے آیا. یہ ہے زندگی کا مقصد, یہ ہے راہ عمل. آدمی سوچ لے, اب یہ آخرت کا ذخیرہ غربت کے اندر بھی ہو سکتا ہے, امیری کے اندر بھی ہو سکتا ہے, صحت میں بھی ہو سکتا ہے, بیماری میں بھی ہو سکتا ہے, آزمائش کے اندر بھی ہو سکتا ہے, راحت کے اندر بھی ہو سکتا ہے. زندگی کا مقصد اور زندگی کا راہ عمل کیا ہے کہ ہم اس دنیا میں آخرت کا ذخیرہ اکٹھا کرنے کے لیے, یہ مقصد. اب نہ دنیا میں صحت ہے, اب نہ دنیا میں میرے پاس خوشحالی ہے, نہ زندگی کا معاش اچھا ہے, لیکن الحمدللہ ذخیرہ آخرت خوب ہو رہا ہے. کامیاب آدمی جس مقصد کے لیے زندگی ملی تھی وہ تو پورا ہو رہا ہے. یہ ایسا ہی ہے, امتحان گا گیا, پنکھا بھی اچھا نہیں, اے سی بھی اچھا نہیں, پانی بھی ٹھنڈا نہیں, جس کرسی پہ بیٹھا وہ بھی مزے کی نہیں, پرچہ اچھا ہو گیا, کیا کہیں گے؟ اس لیے کہ اس امتحان حال کا مقصد ہوا لینا نہیں تھا, اے سی کی ٹھنڈی ہوا لینی نہیں تھی, مشروبات پینا نہیں تھا, کرسی پہ آرام کرنا نہیں تھا. اس امتحان حال کا مقصد کیا تھا؟ پرچہ اچھا ہو جائے, اور وہ ہو گیا. اسی طرح اس زندگی کا مقصد بھی ذخیرہ آخرت ہے. اس زندگی کا رائے عمل بھی ذخیرہ آخرت ہے. یہ نہیں ملا, یہ نہیں ملا, یہ نہیں ملا, یہ نہیں ملا, ذخیرہ آخرت ہو گیا, خوش نصیب. سب کچھ مل گیا, ذخیرہ آخرت کچھ نہیں ہوا, کچھ بھی نہیں ہوا. مقصد زندگی کیا ہے؟ باقی وہاں پانی مل جانا, وہاں اے سی کی ٹھنڈی ہوا مل جانا, وہاں پنکھا مل جانا, یہ تو ضروریات ہیں, اور مقصد کے خاطر ضروریات کو قربان کر دینا یہ عقل مندی ہوتی ہے. مقصد کی خاطر ضروریات قربانی کر دینا عقل مندی ہوتی ہے. بچے کا امتحان ہے, پاس ہونا ہے, اور وہ بہت ساری ضروریات قربان کرتا ہے. میں آج نیند 6 گھنٹے نہیں کروں گا, 4 گھنٹے بس, مجھے اٹھا دینا. کیا کہیں گے؟ بڑا اچھا بچہ, بڑی تیاری کر رہا, بڑی تیاری کر رہا. اللہ کرے بس یہ ذہن میں بیٹھ جائے. آج یہ ذہن میں نہیں بیٹھو, اس لیے زندگی کے فیصلے بھی غلط ہوتے اور زندگی کے اعمال بھی غلط ہوتے. कि ये दुनिया में हम आए हैं जखीरा आखरत करने के लिए, बस ये मकसद है जिंदगी है। ये राय अवल है, अमल की राय ये। अब इस जखीरा आखरत में जो जितना आगे बढ़ता है इतना मालदार है, इतना खुश नसीब है, और जो इस मामले में जितना कंगला है बदनसीब आदमी है, कम अकल आदमी, अहमक है। ये जैसे आप कहेंगे इम्तिहान हाल में एक आदमी गया, पर्चे देना उसका मकसद था, और वो किस में उलझ गया, बर्गर मंगवा लूं, चाट मंगवा लूं, ये चीज मिल जाए, ये भी चीज मिल जाए, और पर्चे का वक्त निकल गया, क्या कहेंगे आप? कोई नहीं। ऐसी इस दुनिया की जमीन दुनिया में कोई आया और जिस मकसद के लिए आया वो तो किया कुछ नहीं, बाकी ये फैक्ट्री और वो कारखाना और ये कमाई और ये माश और ये तरक्की, मुख नहीं इसमें, ये नहीं। तो मकसद जिंदगी है जखीरा आखरत, और ये बात हम इतने भूल गए कि कोई आदमी इस राह पे चल गए तो दुनिया कहती कम अकल है। या हम इतनी भूल गए कि कोई इस रास्ते पे चले लोग क्या कहते कम अकल है, और जो इस रास्ते को छोड़ दे और जरूरियात में उलझ जाए कहते बड़ा होशियार है, बड़ा तेज है, बड़ा ही होशियार है यार ये। तो उल्टी गंगा बह रही है। अफहसिबतुम अन्नमा खलकनाकुम अबथा व अन्नकुम इलैना ला तुरजाउन। तो हज़रत फरमाने लगे मकसद जिंदगी यह है कि आदमी दुनिया में जखीरा आखरत जमा करने के लिए आया है, ये इसका असल काम है, और ये दीन इसका असल मशगला है। अलबत्ता इस मकसद जिंदगी के लिए कुछ दुनियावी मशागिल की भी इजाजत दी गई। असल मकसद ये, उसके साथ साथ कुछ दुनियावी मशागिल की भी इजाजत दी गई ताकि मकसद जिंदगी के लिए क्या हो, इआनत हो, मदद हो, आसानी हो, नहीं है कि उसी को मकसद बना ले। अब ये बात अंदर बैठ जाए, तो ये इंशाल्लाह रहबर का काम देगी। ये बात आपको जिंदगी भर रहबर का काम देगी। ये मकसद जिंदगी। थानवी रहमतुल्लाह अलैह फरमाया करते थे जब हम नहीं होंगे ना तो हमारी ये बातें तुम्हारे लिए रहबर का काम देंगी, बल्कि फरमाने लगे जब कोई दुनिया में रहबर नहीं रहेंगे तो हमारी किताबें काम आएंगी। जब ये बातें करने वाले आपको नहीं मिलेंगे और ऐसी बातें कानों में नहीं पड़ेंगी, फरमाया करते थे हमारी ये बातें तुम्हारे लिए रहबर बन जाएंगी। हमारे यहां तो अखलाक की दुरुस्तगी ये है, हमारे यहां तो अखलाक की दुरुस्तगी ये है, इसके अखलाक अच्छे हैं, ये बड़े अच्छे अखलाक वाला है, यार इसके अखलाक अच्छे होने चाहिए, भाई अपने बच्चों के अखलाक अच्छे कर दो। तो अखलाक की दुरुस्तगी है क्या? फरमाया किसी को हमारे हाथ या जबान से जर्रा बराबर भी तकलीफ ना हो, ये है अच्छे अखलाक। किसी को भी हमारे जबान से और हाथ से और हमारी माशरत से और हमारे रहन सहन से कितनी तकलीफ ना, ये है अच्छे अखलाक, ये है तरबियत, ये है तरबियत, ये है अच्छे अखलाक। कि किसी को हमारी जात से तकलीफ ना हो, और अगर मेरी जात से दूसरों को राहत मिले, ये बढ़िया अखलाक, ये बढ़िया अखलाक। मेरा रहन सहन ऐसा हो कि मेरी जात से दूसरे को राहत मिले, ये बढ़िया अखलाक, ये बढ़िया अखलाक। फरमाया अब तो मुसलमानों को चाहिए कि सब लग लिपट कर अल्लाह से दुआ करें, मगर अफसोस है कि मुसलमानों का यह अकीदा हो गया है कि अल्लाह मियां दुआ कबूल नहीं करते। जिस किस्म की जिंदगी है और जिस किस्म के हालात हैं और जिस किस्म के फितने हैं, बड़ी जरूरत है कि लग लिपट कर अल्लाह से दुआ करें। वस्तकबलु अमवाज अल बला बिदुआ व तदर, बलाओं से, आफात से, मसाइब से जो चीज बचाती है वो दुआ है, और दुआ भी खूब गिड़गिड़ा कर। वस्तकबलु अमवाज अल बला बिदुआ व तदर, फरमाया अब तो बस मुसलमानों को चाहिए कि सब लग लिपट कर अल्लाह से दुआ करें, मगर अफसोस है कि मुसलमानों का यह अकीदा हो गया कि अल्लाह मियां दुआ कबूल नहीं कर। ये जहनीयत ही नहीं रही कि हम अल्लाह ताला से मांगेंगे हमारा मसला हल हो जाएगा, हम अल्लाह ताला से अपनी बात मनवा लेंगे, ये ज़हनियत ही नहीं रही। इसलिए दुआ में जोर भी नहीं लगाते, जहां ज़हनियत है वहां जोर भी लगाते हैं, वहां जोर भी लगाते। और अल्लाह ताला भी हमारी सुनता है और हमारी मुश्किलात हल करते हैं, वहां जोर नहीं लगाते। इसलिए कि उसके बारे में ज़हन और अकीदा ये बन गया कि वहां से कुछ नहीं मिलना, अलियाज़ बिल्ला, वहां से कुछ नहीं होना। अब ये अकीदा दुरुस्त कैसे होगा? ये अकीदा दुरुस्त भी इसी तरीके से होगा कि मांगो और मांगते रहो। जब तुम्हें दुआओं से कुछ मिलता हुआ नजर आएगा तो आपका अकीदा भी दुरुस्त हो जाएगा, तुम्हारा यकीन भी दुरुस्त हो जाएगा। अच्छा लमिया भी करते हैं, लमिया भी करते हैं, तो दुरुस्तगी भी इसी से होगी। खूब लिपट के मांगो अल्लाह से, जिद करके मांगो, इसरार करके मांगो, मजा आएगा। और एक मरतबा अल्लाह ताला का दर मिल गया ना, मांगने का मिजाज बन गया, लेना आ गया, बस फिर आप भी बादशाह हैं दुनिया के। इसलिए कि आपके पास वो खजाना हाथ आ गया जो खजाना अल्लाह का है, वलिल्लाहि खज़ाइनुस समावाति वल अर्ध, फिर आप ही बादशाह हैं। तो आज ये ज़हनियत नहीं है, इसलिए दुआओं में जान भी नहीं। तो खूब लग लिपट कर अल्लाह से मांगा करें, गिड़गिड़ा कर, इसरार करके, जिद करके मांगा कर। और जो ये गलत ज़हनियत है और गलत अकीदा है कि अल्लाह ताला से तो होना ही कुछ नहीं, वो तो दुआ सुनते ही नहीं, इसका इलाज भी यही, इसका इलाज भी यही। देखें आप, बाद लोग देखते हैं, अल्लाह हिफाजत फरमाए, अल्लाह के सामने उनके हाथ उठते ही नहीं, पूरी पूरी जिंदगी गुजर जाती, वो नहीं मांगते अल्लाह से। अगर कहीं दुआ की मजलिस में बैठे हुए, नहीं मांगते, ठीक है, जिंदगी गुजर जाती, क्योंकि उनका अकीदा है क्या फायदा मांगने का, उधर से क्या होना है? होना तो वो जो जाहिरी असबाब हैं वो हाथ आने चाहिए बस, ठीक। और सुभान अल्लाह, प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम बस औकात 5-5 घंटे मांगा करते थे, अल्लाह क्या मांगते थे, 5-5 घंटे। इसलिए कि आपसे बड़ा अकीदा और ईमान किसका होगा कि जो कुछ मिलना है यहीं से मिलना है, जो कुछ होना यहीं से होना है। दुआ ना, दुआ दुआ एक लिहाज से थर्मामीटर है कि आपका अल्लाह से ताल्लुक कितना है। आप बताइए कि बास बातें ऐसी होती हैं जो आप किसी को नहीं बताते और एक को बताते हैं, क्या कहते हैं, यार आपको पता है ना, मैं आपको तो मैं हर बात बताता ही हूं ना, क्या कहते हैं आप, आपको पता ही है ना, मैं तो आपको हर बात बताता ही हूं ना, किसी को नहीं बता रहा, उसको बता रहा है, आपको तो हर बात। तो अल्लाह ताला के सामने हर बात को रखना यही तो अलामत है कि अल्लाह से खास ताल्लुक है। अच्छा, जिसको आदमी हर बात बताता है उसके दिल भी इसकी तरफ खींचता है कि यार इसको ना, इसके मेरा बड़ा ताल्लुक है, ऐसा ही है ना, इसका मुझसे बड़ा ताल्लुक है। तो जब आप अल्लाह ताला को हर बात बताएंगे इंशाल्लाह आपकी भी अल्लाह के यहां कदर बढ़ जाएगी, यार ये मुझे हर बात बताता है, मेरे सामने हर बात रखता है। तो ये मिक्यासुल हरारा भी है कि आपकी ईमानी हरारत कितनी है, अल्लाह ताला से ताल्लुक कितना है, आपकी दुआ बताएगी, आपकी दुआ बताएगी। मांगो अल्लाह से। इन हालात में, जिस हालात से हम जिंदगी गुजर रही है, ठीक है ना, तो दुआ बेहतरीन असलहा है, बेहतरीन ताकत। फल फरमाने लगे, मुसलमानों को चाहिए कि अल्लाह ताला से लग लिपट कर दुआ किया करें। अफसोस है कि मुसलमानों का यह अकीदा ही खराब हो गया और ये जहन बन गया कि अल्लाह मियां दुआ कबूल नहीं करता। मुसलमान तो मुसलमान, ये ख्याल करना मैं गुनहगार हूं, मेरी क्या दुआ कबूल है, मैं तो बड़े गुनाह करता हूं, मेरी कैसे दुआ कबूल है, یہ شیطانی وسوسہ ہے، ورنہ اللہ تعالیٰ نے تو شیطان کی بھی دعا قبول کر لی تھی. شیطان نے کہا تھا انظرنی الی یوم یبعثون، اللہ مجھے قیامت تک مہلت دے دے. قال انک من المنظرین، کہا جا تجھے مہلت دے دے. ٹھیک ہے نا؟ تو اللہ تعالی سے مانگنے میں میرا گناہ رکاوٹ نہیں ہونا چاہیے. ہاں گناہ سے توبہ کرنی چاہیے، گناہ مجھے اس نیکی سے نہ روکے. بس اوقات کہہ رہے ٹھیک ہے نا، میں تو گناہ گار ہوں، میں کیا دعا مانگوں. ٹھیک ہے، یہ وسوسہ ہے شیطانی. مانگو اور خوب لگ لپٹ کے مانگو، یہی مانگو نا، اللہ میں تو گناہ گار ہوں، اس قابل نہیں ہوں، میرا یہ منہ نہیں ہے، میرے پاس ایسی صاف زبان نہیں ہے کہ آپ کے سامنے کچھ کہوں، لیکن آپ کے در کے علاوہ کوئی در بھی تو نہیں ہے، کس کے سامنے پیش کروں. تو یہ شیطانی وسوسہ ہے کہ میں گناہ گار ہوں، کیا مانگوں گا. ٹھیک ہے نا، مانگے اور خوب لگ لپٹ کے مانگے. فرمایا جب کسی دین کی مجلس میں بیٹھے ہوں اور کسی بزرگ کی باتیں سن رہے ہوں تو وہاں ذکر نہ کریں. جس مجلس میں بیٹھے ہیں وہ ارشادات سننا ہی سب سے بڑا ذکر ہے، پھر وہاں بیٹھ کے ذکر نہ کریں. نہ لسانی نہ قلبی، نہ دل سے ذکر کریں نہ زبانی ذکر کریں، بس اسی دین کی بات کو پوری توجہ سے سنیں. بعض لوگوں کے پاس بزرگی بہت زیادہ حاوی ہوتی، در سے قرآن ہوتا ہے وہ ذکر کر رہا ہوتا، وہ اپنی تسبیحات چلا رہا ہوتا. اس مجلس میں بیٹھنا، دین کی باتیں سننا، یہ خود بہت بڑا ذکر ہے. مگر میں یہ کہتا ہوں کہ جب میں خطوط کے جواب میں مشغول ہوں، ہاں کوئی کسی بزرگ کی مجلس میں گئے اور وہ کسی عمل میں مشغول ہیں انفرادی، اس وقت دل سے ذکر کرنے میں کوئی حرج نہیں، وہ بھی دل سے. ٹھیک ہے نا، فرمایا حضرت حسین احمد مدنی رحمۃ اللہ علیہ بہت شریف طبیعت کے ہیں، یہ دونوں بزرگ ہیں، اور دونوں بزرگ میں ایک معاملے میں زبردست اختلاف تھا، اور وہ اختلاف یہ تھا کہ پاکستان بننا چاہیے. دوسرے بزرگ کہتے تھے نہیں، بر صغیر کے مسلمان تقسیم ہو جائیں گے، مسلمانوں کی اجتماعی طاقت تقسیم ہو جائے گی، اور اس کے اثرات یہ ہوں گے کہ نہ اسلام پاکستان میں آئے گا اور ادھر مسلمان ہندوؤں کے زیر اثر ہو جائیں گے، طاقت ٹوٹ جائے گی. ان کی رائے بھی اخلاص پر تھی، ان کی رائے بھی اخلاص پہ تھی، اور اس اخلاص کا نتیجہ یہ تھا کہ ان کے دلوں میں ایک دوسرے کا احترام بہت، ایک دوسرے کا احترام بہت، ایک دوسرے کی قدر و منزلت بہت تھی. تو فرمانے لگے مولانا حسین احمد صاحب بہت شریف طبیعت کے ہیں، باوجود سیاسی مسائل میں اختلاف رکھنے کے کوئی کلمہ خلاف حدود ان سے نہیں سنا گیا. سبحان اللہ, ہفتے مہینے سالوں گزرے اس میں, لیکن کوئی بات شریعت سے حدود سے ہٹ کر بات نہیں. بڑے لوگ مخلص لوگ. اب اختلاف ہوتا ہے نفسانیت کی بنیاد, اب اختلاف ہوتا ہے خود غرضی اور مفادات کی بنیاد پر. وہ جو اختلاف تھا وہ اللہ کے لیے تھا, وہ جو رائے دے رہے تھے پورے اخلاص کے ساتھ دے رہے تھے, ان کی جو رائے تھی پوری اخلاص کے ساتھ تھی, پوری اخلاص کے, کہ وہ اپنی دیانت میں وہ بات اچھی سمجھتے تھے, یہ اپنی دیانت اور علم میں یہ بات اچھی سمجھتے تھے. اللہ تعالی ہمیں بھی دین کے حدود کی رعایت کی توفیق نصیب فرمائے. بھائی فرمایا آداب تلاوت تو بہت ہیں, مگر میں ایک ہی ادب بیان کرتا ہوں جس میں سب آ جائیں. تلاوت کے آداب تو بہت ہیں, ایک ادب بتا دیتے ہیں جس میں سارے آداب آ جائیں گے. تلاوت کے آداب تو بہت سارے, لیکن ایک ادب ایسا جامع ہے جس میں سارے آداب آ جائیں, اور وہ یہ ہے کہ یوں خیال کر کے اللہ تعالیٰ نے مجھے فرمائش فرمائی ہے کہ تم پڑھو ہم سنتے ہیں. تلاوت کا ادب یہ ہے کہ یوں خیال کرو کہ اللہ تعالیٰ نے مجھ سے کہا ہے کہ تم پڑھو میں سنتا ہوں. یہ بات آپ سے کوئی شیخ کہے, کوئی آپ کا استاد کہے, کوئی آپ کا محترم کہے, تو بتائیے سارے آداب جمع ہو جائیں گے نہیں ہو جائیں گے؟ کہ تو بھائی تم پڑھو میں تمہارا سننا چاہتا ہوں, اس میں سارے آداب آ جائیں گے. سنوارے گا بھی, بنائے گا بھی, بیٹھے گا بھی طریقے سے, توجہ بھی پوری ہو جائے گی, سب چیزیں آ جائیں گی اس میں. فرمایا جب بھی تلاوت کرو تو یوں سمجھو کہ اللہ تعالیٰ نے مجھ سے کہا ہے کہ تم تلاوت کرو میں سنتا ہوں, اور اللہ تعالیٰ سن رہے ہیں. کعب سے اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کعب تو مجھے قرآن سناؤ. کہا یا رسول اللہ آپ کو میں سناؤں؟ آپ پہ تو قرآن نازل ہوا ہے. فرمایا اللہ تعالیٰ نے کہا ہے کہ کعب سے قرآن سنو. اف, کہنے کہ اللہ سمبانی, کہ اللہ نے میرا نام لیا. کیا خوشی. تو یہ تصور کرو کہ اللہ تعالیٰ نے مجھ سے کہا ہے کہ مجھے قرآن سناؤ, میں تمہارا قرآن سنتا ہوں. آداب سے نا, آداب سے عمل کا نور بڑھ جاتا ہے, عمل کی نورانیت بڑھ جاتی ہے. آداب سے عمل کا نور بڑھ جاتا ہے, نورانیت بڑھ جاتی ہے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق نصیب فرمائے. بھائی اللہم لک الحمد کلو ولک الشکر کلو, اللہم لک الحمد کلو ولک الشکر کلو, اللهم آئنا على ذكرك وشكرك وحسن عبادتك, اللهم آئنا على ذكرك وشكرك وحسن عبادتك, اللهم إنا نسألك العفو والعافية في الدنيا والآخرة, اللهم إنا نسألك العفو والعافية في الدنيا والآخرة, يا حي يا قيوم برحمتك نستغيث, يا حي يا قيوم برحمتك نستغيث, يا حي يا قيوم برحمتك نستغيث, أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين. اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من سخطك والنار. اللهم وفقنا لما تحب وترضى من القول والفعل والعمل والنية. اللهم اجعل خير عمرنا آخرنا، وخير عملنا خواتمنا، وخير أيامنا يوم نلقاك فيه. اللهم اجعل خير عمرنا آخرنا، وخير عملنا خواتمنا، وخير أيامنا يوم نلقاك فيه. اللهم بارك لنا في الموت وفيما بعد الموت. اللهم بارك لنا في الموت وفيما بعد الموت. اللهم بارك لنا في الموت وفيما بعد الموت. وصلى الله على سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمته.